زندگی ائمه علیهم السلام رو که 250 سال طول کشیده زندگی یک انسان به حساب بیارید. یک انسان 250 ساله از هم جدا نیستن، کلهم نور واحد.
اعوذ بالله من الشیطان اللعین الرجیم، بسم الله الرحمن الرحیم، الحمد لله رب العالمين والصلاة والسلام على رسول الله وآله الطيبين الطاهرين المعصومين المظلومين. بہت شکریہ ناظرین، آج پھر ہمیں جوائن کرنے کا رہبر معظم آیت اللہ عظم سید علی خامنہ‌ای نے امام حسین علیہ السلام کی سیاسی اور اجتماعی زندگی کے حوالے سے جو اس کتاب کے اندر آرائز پیش کیے ہیں، اس کے اندر جو نکات رہبر معظم نے ارشاد کیے وہ امام حسین علیہ السلام کے قیام کربلا کے حوالے سے، قیام عاشورہ کے حوالے سے، کیونکہ آپ کی امامت کے کو تو دور، ظاہری امامت کا دور تو موجود نہیں ہے، تو آپ کی سیاسی اور اجتماعی زندگی میں اہم ترین جو واقعہ ہے وہ ہے واقعہ کربلا. اور اگر ہم اصلی ترین اور بنیادی ترین ہدف کی طرف اشارہ کرنا چاہیں تو امام حسین علیہ السلام کے بنیادی ترین ہدف کے حوالے سے جو گفتگو ہوئی ہے تاریخ میں اور علماء نے جو قلم اٹھائے ہیں اور جو نظریے پائے گئے ہیں وہ دو طرح کے نظریے ہیں. پہلا نظریہ یہ کہ امام حسین علیہ السلام نے جو قیام کیا تھا وہ حکومت اسلامی کے قیام کے لیے قیام کیا تھا، حکومت علوی کے قیام کے لیے قیام کیا تھا، اور ان کا ہدف صرف یہ تھا، ان کا ہدف کچھ اور نہیں تھا، ان کا ہدف جو ہے وہ شہادت نہیں تھا، ان کا ہدف جو ہے وہ صرف حکومت تھا. رہبر معظم فرماتے ہیں کہ یہ نظریہ باقاعدہ پایا جاتا ہے اور کئی لوگوں نے اس نظریے کے اوپر جو ہے وہ اپنے قلم چلائے اور اس نظریے کی ترویج کی اور کہا کہ یہ نظریہ، ہم نہیں کہتے کہ یہ نظریہ غلط ہے لیکن یہ نظریہ آدھا حقیقت ہے، آدھی حقیقت ہے، آدھا سچ ہے. صحیح ہے کہ امام حسین علیہ السلام کا جو ہدف تھا وہ اس کا ایک حصہ جو تھا وہ حکومت اسلامی کا قیام تھا، لیکن یہ کہنا کہ صرف اور صرف حکومت اسلامی ان کا قیام تھا تو یہ بات صحیح نہیں ہے. جبکہ دوسرا نظریہ جو پایا جاتا ہے اور یہ زیادہ عرفی طور سے اہل تشیع میں بھی قبول کیا جاتا ہے کہ امام حسین علیہ السلام کی شہادت کا جو مقصد تھا وہ صرف اور صرف شہادت تھا، وہ صرف شہید ہونا چاہتے تھے، اور کیونکہ ان کو بشارت بھی دے دی گئی تھی شہادت کی اور ان کے اعلیٰ ترین مقامات کی جو ہے بشارت دے دی گئی تھی، ان کو پہلے سے رسول گرامی اور ان کی والدہ فاطمہ زہرا سلام اللہ علیہا نے خبر دے دی تھی، اس وجہ سے ان کا ہدف صرف اور صرف شہادت تھا وہ، اور اس مسئلے پر وہ مامور تھے. رہبر معظم کہتے ہیں کہ یہ نظریہ بھی بالکل غلط نظریہ ہے، کیونکہ ہم نے اگر عالم اسلامی اصولوں کے مطابق اس مسئلے کو پرکھیں تو شہادت کی جو موت ہے، شہادت کی موت وہ موت ہے کہ جو کسی بلند ہدف، کسی مقدس ہدف کے راہ میں اگر انسان جان دے تو وہ شہادت کی موت ہے. یعنی شہادت خود ہدف نہیں ہے بلکہ شہادت کسی مقدس ہدف کے لیے اپنی جان سے گزرنا ہے. اس لیے اسلام کے اندر ایک ایسی موت کہ جس کا ہدف خود بخود شہادت ہو، یہ موت جو ہے وہ شہادت کی موت جو ہے وہ نہیں ہے. دوسری بات یہ کہ اس کے بعد جب رہبر معظم گفتگو کرتے ہیں، جو پہلے نظریے کی تحلیل کرتے ہیں کہ جو اسلامی حکومت کا قیام تھا، تو رہبر معظم فرماتے ہیں اس کے رد کے لیے ایک اور دلیل ہمارے پاس ہے، وہ یہ ہے کہ اگر امام عالی مقام کا ہدف جو تھا وہ صرف اور صرف حکومت اسلامی حاصل کرنا ہوتا تو وہ امام حسین علیہ السلام اپنے قیام میں صرف اس وقت تک آگے جاتے، اس وقت تک اس کو جاری رکھتے کہ جب تک ان کے سامنے یہ افق کھلا رہتا، یہ دروازہ امید قائم رہتی کیا اب حکومت اسلامی قائم ہو جائے گی. لیکن جیسے ہی انہیں احساس ہوا کہ نہیں، میرے پاس آوان و انصار نہیں ہے، میرے پاس وہ شرائط نہیں ہے کہ میں حکومت اسلامی قائم کر سکوں، تو امام حسین علیہ السلام کو، اگر ان کا ہدف صرف حکومت تھا تو عقلانہ جو ہے وہ طرز عمل یہ تھا کہ ان کو واپس پلٹ جانا چاہیے تھا، اپنے آپ کو ہلاکت میں نہیں ڈالنا چاہیے تھا، کیونکہ ان کا ہدف تو شہادت تھا ہی نہیں ان کے مطابق، ان کا ہدف تو صرف اور صرف حکومت تھا، تو ان کو واپس آ جانا چاہیے تھا. لہٰذا یہ پہلا والا ہدف بالکل نہیں ہو سکتا، اسی طرح دوسرا والا ہدف بھی بالکل نہیں ہو سکتا کہ صرف اور صرف شہادت آپ کا جو ہے مقصد ہو، کیونکہ شہادت وہ موت ہے کہ جو کسی بلند ہدف کے لیے حاصل کی جائے، کسی مقدس ہدف کے لیے حاصل کی جائے، خود شہادت جو ہے کسی بھی عمل کا ہدف اسلام کے اندر قرار نہیں پا سکتی. اور اس دوسرے نظریے پر باقاعدہ اشعار لکھے گئے، علماء نے قلم چلائے، کتابیں لکھی، और इस नजरिए को साबित भी किया, लेकिन ये नजरिया किसी भी तौर से इस्लामी उसूलों के मुताबिक साबित नहीं होता और इसके दलाइल रहबर मौजम यहाँ बयान कर चुके हैं। इसी तरह अब जो बहस आती है कि आया सही नजरिया था क्या, क्या क्या हदफ था कि जो इमाम हुसैन अलैहिस्सलाम को क़याम आशूरा के ऊपर उनको जो है इस मकाम तक ले आया कि वो क़याम आशूरा अंजाम दे। तो इसमें से रहबर मौजम फरमाते हैं कि जो दो नजरिए हमने बयान किए इनमें से कोई भी इमाम हुसैन अलैहिस्सलाम का हदफ नहीं था, बल्कि लोगों ने क्या कर दिया कि नतीजे में और हदफ के दरमियान मखलखल्त कर दिया बहस को, बल्कि ये जो दोनों बयान किए हैं ये नतीजे थे। एक ऐसा हदफ था इमाम हुसैन अलैहिस्सलाम का कि अगर वो उस हदफ के लिए इमाम हुसैन अलैहिस्सलाम ने क़याम किया था तो वो उस हदफ के दो नतीजे थे, या शहादत थी या हुकूमत इस्लामी का हुसूल था। वो हदफ क्या था, उस हदफ के हवाले से रहबर मौजम जो है वो फरमाते हैं कि इमाम हुसैन अलैहिस्सलाम इन दोनों नतीजे के लिए तैयार थे, शहादत के लिए भी तैयार थे और हुकूमत इस्लामी के लिए भी तैयार थे। उन दोनों अहदाफ को इमाम हुसैन दोनों नतीजे को इमाम हुसैन अलैहिस्सलाम मद्देनजर रखे हुए थे और अपनी तैयारी इस हिसाब से जो है वो कर रहे थे। कूफे के अंदर जो उन्होंने मुस्लिम इब्ने अकील को भेजा, क्यों भेजा, इसी तरह हम देखते हैं कि जो मुख्तलिफ खतूत लिखे गए कूफा के अमायदीन को और उनसे जो है वो खत खिताबत की गई और मुख्तलिफ उमूर जो हमें वाज़े तौर से बयान करते हैं कि इमाम हुसैन सलाम दोनों हदफ को जो है वो अपने नज़र में लिए हुए थे। यहाँ तक कि शहादत की खबरें भी इमाम हुसैन सलाम अपने घर वालों को और अपने फर्जंदों को दे रहे थे और उन्हें आमादा कर रहे थे शहादत के लिए। इसके अलावा तो अगर हम बहस करना चाहें कि फिर हकीकी हदफ था क्या इमाम हुसैन सलाम का, तो इमाम हुसैन सलाम का हकीकी हदफ वाजिबात में से एक अहम तरीन वाजिबात की अंजाम दही थी, और वो वाजिब ऐसा वाजिब था कि जो इमाम हुसैन अलैहिस्सलाम से पहले बिल्कुल अंजाम नहीं दिया गया था, ना रसूल अकरम ने वो वाजिब अंजाम दिया था और ना ही इमाम अली अलैहिस्सलाम ने और ना ही इमाम हसन अलैहिस्सलाम ने उस वाजिब अमल को अंजाम दिया था। और ये जरूरी था और इमाम हुसैन सलाम ने इस वाजिब अमल को कुछ इस तरह अंजाम दिया कि उनका ये वाजिब अमल अंजाम देना पूरी आलम में इंसानियत के लिए दर्स बन गया। जिस तरह रसूल गिरामी सल्लल्लाहु अलैहि वसल्लम का मदीने के अंदर इस्लामी हुकूमत करना आलम इंसानियत के लिए रहती दुनिया तक के लिए दर्स बन गया, इसी तरह इमाम हुसैन सलाम का इस वाजिब पर अमल करना भी रहती बशरियत के लिए जो है वो एक अजीम दर्स के तौर से जो है वो सामने आया। इसके बाद जो सवाल हमारे सामने पेश आता है वो ये कि इमाम हुसैन अलैहिस्सलाम को ही क्यों इंतखाब किया गया इस अजीम वाजिब की अंजाम दही के लिए, कि जिसको हम बाद में बयान करेंगे अजीम वाजिब था क्या, लेकिन सिर्फ इमाम हुसैन अलैहिस्सलाम की शख्सियत को क्यों इंतखाब किया गया। इसमें जो जवाब हमारे सामने है वो ये है कि क्योंकि जमाने और मकान की शराइत ऐसी थी कि जो इमाम हुसैन अलैहिस्सलाम के दौर में फराहम थी, किसी और इमाम के दौर में वो शराइत फराहम नहीं थी कि वो इमाम जो है वो क़याम कर सकें। जैसे कि हमने इमाम हसन अलैहिस्सलाम के ज़माने के हवाले से भी 16 इमाम हसन अलैहिस्सलाम के हवाले से भी जो है आपके सामने बयान किया कि उस वक़्त क़याम करना मसलहत में नहीं था, उस वक़्त क़याम करने का नतीजा जो है वो हासिल नहीं होना था, उस वक़्त क़याम करने का कोई समर बख्श नतीजा उन्हें नज़र नहीं आ रहा था, इसलिए 16 को जो है वो तरजीह दी गई। यहाँ तक कि अगर इमाम नकी अलैहिस्सलाम के ज़माने में वो शराइत फराहम होती जो इमाम हुसैन अलैहिस्सलाम के ज़माने में थी, तो इमाम नकी अलैहिस्सलाम वो इमाम हुसैन अलैहिस्सलाम वाला अमल अंजाम देते, या इमाम रज़ा के ज़माने में या किसी भी इमाम के ज़माने में, तो उस ज़माने की शराइत और उनकी खसूसियात और हालात के मुताबिक जो है वो आइम्मा जो है इकदाम उठाते हैं। इसलिए इमाम हुसैन सलाम का इंतखाब किया गया क्योंकि इमाम हुसैन सलाम के ज़माने में इस क़याम की शराइत मुहैया हो गई थी, इस क़याम को अंजाम देने के लिए जो रुकावटें थी उनको बरतरफ हो गई थी। अब आप ये देखते हैं कि वो जिम्मेदारी और वो वाजिब था क्या कि जिसके लिए इमाम हुसैन सलाम ने क़याम आशूरा किया, वो ये कि पैगम्बर गिरामी की जो हयात मुबारक है उसके अंदर आपने کچھ اسلامی اصول بیان کیے، کچھ اسلامی تشکیلاتی نظام دیا عالم اسلام کو، کچھ اسلامی اقدار دی، اور اس کے ساتھ ساتھ ایک حکومت کا سسٹم دیا کہ جس کے ذریعے، جس حکومت کے سسٹم کے ذریعے ان اسلامی اقدار کو اور ان اسلامی طرز تفکر کو جو ہے وہ عملی طور سے اس پر عمل درآمد کیا جائے، تاکہ انسانی ترقی کے جو عوامل ہیں وہ مہیا ہوں اور انسانی معاشرہ جو ہے روز بروز اپنے ترقی کے مدارج اور مراحل کو جو ہے طے کرے، یہاں تک کہ انسانیت جو ہے اپنے آخری کمال کو جو ہے وہ پالے۔ اگر اسلامی معاشرہ اس اپنے رسول گرامی کے پیش شدہ ٹریک کے حوالے سے ٹریک پر چلتا رہے گا تو وہ اپنے مقصد سے نہیں ہٹے گا اور اپنے اہداف کو پاتا رہے گا، لیکن جیسے ہی وہ اپنے راستے میں کسی حادثے کا شکار ہو جائے گا یا کسی عامل کی وجہ سے وہ انحراف کا شکار ہو جائے گا تو یہاں اب کیا ذمہ داری بنتی ہے مومنین کی یا کسی ایسے شخص کی جو بیدار ذہن اور بیدار قلب کا حامل ہے؟ تو یقیناً اس کی ذمہ داری یہ بنتی ہے کہ وہ اس معاشرے کو جو ہے وہ ٹریک پر واپس لے کر آئے، تاکہ ان اہداف کو دوبارہ جو ہے وہ حاصل کرنے کا راستہ جو ہے وہ دوبارہ سے جاری رکھا جائے۔ تو اب یہ جو اسلامی معاشرہ انحراف کرتا ہے، یہاں رہبر معظم فرماتے ہیں کہ یہ انحراف بھی دو قسموں کا ہوتا ہے۔ ایک وقت ایسا ہوتا ہے کہ عوام منحرف ہو جاتی ہے، لوگ منحرف ہو جاتے ہیں، افراد منحرف ہو جاتے ہیں، تو یہ والا انحراف جو ہے وہ خاص کوئی خاص گہرا انحراف نہیں ہوتا، کیونکہ اکثر و بیشتر یہ انحراف پیش آتا رہتا ہے، لیکن افراد کے منحرف ہونے سے اسلامی تعلیمات کو کوئی نقصان نہیں پہنچتا، وہ اسی طرح اپنے افق پر چمکتی ہوئی باقی رہتی ہیں، وہ ان کو کوئی مسخ نہیں کر سکتا۔ لوگ راستہ چھوڑ دیں تو چھوڑ دیں، لیکن اسلامی تعلیمات اپنے مقام پر باقی رہتی ہیں اور باقی انسانوں کے لیے ہدایت کا سامان فراہم کرتی رہتی ہیں۔ لیکن ایک انحراف جو دوسری قسم ہے وہ یہ کہ خود حکومتی سسٹم اور علماء دین اور حکمران جو ہے وہ فاسد ہو جائیں، ایسے انحراف کے نتیجے میں جو ہے ہدایت کے ابواب جو ہے بند ہو جاتے ہیں، ہدایت کے راستے جو ہے وہ مسدود ہو جاتے ہیں، ہدایت کے راستے جو ہے وہ بند ہو جاتے ہیں، اور اس انحراف کے مقابلے میں اقدام ضروری ہوتا ہے، ورنہ اسلام کی بساط فوراً جو ہے وہ لپٹ جاتی کچھ ہی عرصے میں۔ یہ وہ انحراف تھا کہ جو امام حسین علیہ السلام کے زمانے میں پیش آ گیا تھا، اور اس ذمہ داری کو اٹھانے کے لیے، اس واجب عمل کو انجام دینے کے لیے امام حسین علیہ السلام نے جو ہے وہ قیام کیا۔ اب یہ جو ذمہ داری تھی یہ یقیناً افضل ترین ذمہ داری تھی، کیوں؟ کیونکہ اگر اسلامی حکومت یا اسلامی نظام اپنے ٹریک سے ہٹ جائے اور اس کے اندر نماز بھی باقی رہے، روزہ بھی باقی رہے، تہجد بھی باقی رہے، ہر واجب انجام دیا جا رہا ہو، لیکن اگر اپنے ٹریک سے ہٹ جائے تو وہ کبھی اپنے منزل مقصود تک نہیں پہنچے گا، کیونکہ وہ اپنے ٹریک سے ہٹ چکا ہے۔ اس کو ٹریک پر لے کر آنا کسی بھی اور واجب عمل سے زیادہ واجب ہے، کسی بھی واجب ترین عمل سے زیادہ واجب ہے، اور اس کو ٹریک پر لے کر آنے کا نام ہے امر بالمعروف و نہی عن المنکر انجام دینا۔ تو لہٰذا امام حسین علیہ السلام کے قیام کا ہدف تھا امر بالمعروف و نہی عن المنکر، اور اس امر بالمعروف و نہی عن المنکر کے دو نتیجے تھے، یا تو امام حسین علیہ السلام کو حکومت مل جاتی قیام کے کامیاب ہونے کے نتیجے میں، یا امام حسین علیہ السلام کو شہادت مل جاتی کہ جو ان کو نصیب ہوئی۔ اور اب ہم آتے ہیں کہ آیا امام حسین علیہ السلام کے دور میں جو شرائط تھیں وہ کس طرح فراہم تھیں۔ امام حسین علیہ السلام کے دور میں جو حاکم تھا وہ پہلے شروع کے 10 سال حاکم شام تھا، اور اس کے بعد جو ہے وہ اس کا ناخلف فرزند یزید جو ہے وہ حاکم اسلامی بنا۔ امام حسین علیہ السلام نے شروع کے 10 سال صبر سے کام لیا اور کوئی قیام انجام نہیں دیا۔ کیوں انجام نہیں دیا؟ کیونکہ جیسے کہ امام حسن علیہ السلام کی باب میں بھی ہم نے آپ کے سامنے بیان کیا تھا کہ امام حسن علیہ السلام کے دور میں حالات سازگار نہیں تھے، دین کا ظاہری چہرہ ابھی بھی لوگوں کے چہرے کے اوپر جو تھا وہ غالب تھا، ڈلا ہوا تھا، عام عوام کے لیے ان مسائل کو سمجھنا بہت مشکل تھا کہ حق اور باطل کس طرف ہے۔ ایسے موقع پر اگر امام حسن علیہ السلام قیام کرتے، یا امام حسن علیہ السلام کی شہادت کے بعد امام حسین علیہ السلام امیر شام کے دور میں قیام کرتے تو وہ قیام بے ثمر ہو جاتا۔ کیوں؟ کیونکہ عوام ساتھ نہیں دیتی، عوام کہتی اسلام پر تو عمل ہو رہا ہے، ظاہری احکامات پر تو عمل ہو رہے ہیں، تو یہ کیوں کچھ لوگ ایک گروہ جو ہے وہ قیام کر رہا ہے؟ تو وہ یقیناً کہتے ہی اپنی شخصی ذاتی لڑائی دو شہزادوں کی جنگ, جیسے کہ آج نعوذ باللہ بعض مفکرین کہنا چاہتے ہیں کہ یہ دو شہزادوں کی لڑائی تھی, خاندانی جنگ تھی, بنو امیہ اور بنی ہاشم کی لڑائی تھی نعوذ باللہ. یا اسی طرح لوگ کہتے ہیں کہ یہ فتنہ گر نعوذ باللہ گروہ ہے کہ جس نے حاکم کے خلاف جو ہے وہ بغاوت کی ہے اور ان کا جو ہے وہ قتل کیا ہے واجب ہے اور یہ باغی ہیں. لہٰذا اس دور میں شرائط فراہم نہیں تھے. ہاں لیکن یزید کے دور میں شرائط پوری طرح فراہم تھے. کیسے فراہم تھے؟ کہ وہ رکاوٹیں جو امیر شام کے دور میں تھی قیام کرنے کے حوالے سے, کہ یہ احتمال پایا جاتا پوری طرح کہ قیام جو ہے وہ ضائع ہو جائے, شہادت تو مل جائے لیکن قیام ضائع ہو جائے گا, خون ضائع ہو جائے گا, کیونکہ اس کے نتیجے اس طرح جو ہے سامنے نہیں آئیں گے بلکہ لوگ الٹا جو ہے وہ قیام کرنے والوں کے خلاف ہو جائیں گے. لیکن یزید کیونکہ وہ ظاہری دین کا لبادہ بھی جو امیر حاکم شام نے اڑا ہوا تھا اس کو اتار چکا تھا, وہ دین کے ابتدائی ترین احکامات کو جو ہے وہ جھٹلاتا تھا اور کہتا تھا نہ ہی وحی آئی ہے اور نہ ہی قرآن آیا ہے, یہ سب جو ہے بنی ہاشم کا کھیل تھا اور فاسق و فاجر اور زانی جو ہے وہ حکمران تھا اور سب اس حوالے سے جو ہے وہ کسی کو اس حوالے سے کوئی شک نہیں تھا. تو یہاں پر امام حسین علیہ السلام کے لیے قیام کے راستے کھلے اور آپ نے ایک عظیم قیام انجام دیا کہ جس نے رہتی دنیا تک آج تک جو ہے لوگوں کو جھنجھوڑ رہا ہے, لوگوں کو اندر سے تڑپا رہا ہے اور لوگوں کو حقیقی اسلام کی طرف جو ہے حقیقی پیغام جو ہے ان کے دلوں میں اتار رہا ہے. یہاں پر رہبر معظم ارشاد فرماتے ہیں کہ یقیناً امام حسین علیہ السلام والا جو واجب تھا اور امر بالمعروف اور نہی عن المنکر تھا, وہی امر بالمعروف اور نہی عن المنکر آج کے زمانے میں امام خمینی نے انجام دیا. امام خمینی نے جب انقلاب لے کر آئے, اسلامی انقلاب لے کر آئے اور اسلامی حکومت کا قیام کیا, اس نہضت میں بھی آپ کے سامنے امام خمینی کے سامنے دو راستے تھے, یا شہادت تھی یا جو ہے وہ حکومت تھی, اور آپ کا کام امر بالمعروف اور نہی عن المنکر اصلاح کرنا تھا اسلامی نظام کا. تو امام خمینی کو خدا نے جو ہے سعادت نصیب نہیں کی بلکہ آپ کو جو ہے وہ اسلامی حکومت نصیب فرمائی. راستے دونوں وہی تھے, امام حسین علیہ السلام کا بھی ورثہ تھا اور امام حسین علیہ السلام کی اتباع میں امام خمینی کا بھی ورثہ تھا. دونوں کا عمل ایک ہی عمل تھا, ایک ہی عمل کا تسلسل تھا. جب ہی امام خمینی نے فرمایا کہ ماں ہر چیزانی مرد عاشورہ تھا, ہمارے پاس جو کچھ ہے وہ عاشورہ سے ہے, اسی طرح فرمایا کہ ہماری نہضت جو ہے وہ تحریک عاشورہ کا تسلسل ہے, یہ وہ کچھ بیانات تھے امام خمینی کے حوالے سے اس باب میں جو رہبر معظم نے یہاں پیش کی. اب ہم ان اقوال کا مشاہدہ کرتے ہیں جو ہے رہبر معظم نے جو ہے وہ ارشاد رہبر معظم نے یہاں کوٹ کیے کہ جو خود امام حسین علیہ السلام نے جو ہے وہ اپنے قیام کے اہداف کے طور سے بیان کیے ہیں. اور آئیے دیکھتے ہیں کہ جو خود نظریہ رہبر معظم نے پیش کیا ہے, جو ایک جدید نظریہ امام قیام امام حسین علیہ السلام کے حوالے سے آیا, امام حسین علیہ السلام کے فرامین میں اس کو بیان کیا گیا یا نہیں کیا گیا. سب سے پہلا جو قول یہاں کوٹ کیا جا رہا ہے کہ جس میں امام حسین علیہ السلام ارشاد فرما رہے ہیں کہ وننظر وتنظر, امام حسین علیہ السلام ولید ابن عتبہ کے جو حاکم مدینہ ہے اس نے جب بیعت کے لیے بلایا تو آپ نے کہا کہ وننظر وتنظر, ہم بھی دیکھ رہے ہیں اور تم بھی دیکھو, ایونا احق بالبیعت والخلافہ, ہم میں سے تم میں سے کون بیعت اور خلافت کے لیے زیادہ حقدار ہے. یعنی یہ وہ پیغام ہے کہ جس پہ آپ فرمانا چاہ رہے ہیں کہ میں حکومت کے لیے قیام کر رہا ہوں, میرا ہدف کیا ہے, میرے قیام کا نتیجہ کیا ہے, حکومت ہے اور بیعت ہے. اسی طرح آپ کو جب آپ نے لوگوں کو دعوت دی یزید کے خلاف بیعت کی, یزید کی بیعت توڑنے کی اور یزید کے خلاف قیام کی, تو آپ نے فرمایا انا للہ و انا الیہ راجعون و علی الاسلام السلام, اور اسلام کی فاتحہ پڑھ لینی چاہیے, اسلام کی فاتحہ پڑھ لینی چاہیے کہ جب اس قد بلیت الامت براع مثل یزید, کہ جب امت کو ایسا حاکم یزید ہو جائے مثل یزید جیسا حاکم نصیب ہو جائے تو اسلام کی جو ہے فاتحہ پڑھ لینی چاہیے. یعنی کیا امام حسین صاحب اس قول میں فرما رہے ہیں کہ میرا ہدف جو ہے وہ امت کی اصلاح ہے, میرا ہدف جو ہے وہ ایسی امت کو یزید سے چھٹکارا دینا ہے.
ये जो यजीद बन गया है इस पर तो फातह पढ़ लेनी चाहिए इस्लाम की, क्योंकि ये तो इस्लाम के जाहिरी अहकामात को भी फॉलो नहीं कर रहा और उनका भी मजाक उड़ा रहा है। इसके अलावा इमाम मुसा इस्लाम अपने क्याम के वाले से फरमा रहे कि इन्नी इल्लाम अखरुज अशरन वाला बतरा वाला मुफ्सिदन वाला तालिमा, कि मैं जो हूं खुरूज जो कर रहा हूं, क्याम जो कर रहा हूं, किसी शर फैलाने के लिए नहीं कर रहा, फसाद फैलाने के लिए नहीं कर रहा, जुल्म को तरवीज देने के लिए क्याम नहीं कर रहा, बल्कि वइन्नमा खरजतु लितलब अलइस्लाह फी उम्मति जद्दी, मैंने सिर्फ इसलिए क्याम किया कि मैं अपनी जद की उम्मत में इस्लाह लाना चाहता हूँ, अपनी जद की उम्मत में अमर बिल मारूफ और नहीं अनिल मुनकर करना चाहता हूँ। इसी तरह आगे इमाम हुसैन सलाम के जो कौल यहाँ कोट किए जा रहे हैं, उरीदु अन आमुरा बिल मारूफ, मैं चाहता हूँ कि अमर बिल मारूफ करूँ, वो अनहा अनिल मुनकर और नहीं अनिल मुनकर अंजाम दूँ, वो सीरो बिसीरत जद्दी और अपने जद की सीरत पर अमल करूँ, वह अभी अली इब्ने अबी तालिब रसूलल्लाह की सीरत पर और ने बाबा अली इब्ने अबी तालिब की सीरत पर अमल करते हुए अमर बिल मारूफ अंजाम दूँ। तो ये रहबर मौजूम का नजरिया इन कलामात से पूरी तरह जो है हमारे सामने जाहिर है। इसी तरह आपने जब लोगों को दावत दी और अमायदीन को दावत दी यजीद के खिलाफ जंग करने की और खतूत लिखे, तो आपने फरमाया कि वक़्त बस तो रसूली इलैकुम, मेरा खत तुम तक पहुंचा है, बेहाजल किताब है, व इन्नी अदूकुम, और मैं तुम्हें बुलाता हूँ इला किताबिल्लाह व इला नबी, और मैं खुदा की किताब और उसके रसूल की तरफ से बुलाता हूँ, फ़इन्ना सुन्नता कद उमीतत, के सुन्नत को मार दिया गया है, व इन्ना बिदअता कद उहयत, और बिदअत के रास्ते खोल दिए गए हैं, फ़इन तुजीबु दावती, अगर तुम मेरी दावत को लबैक कहोगे, व तुतीउ अमरी, और मेरे अमर को इताअत करोगे, अहदाकुम सबील अर-रशाद, और मैं तुम्हें हिदायत के रास्ते पर लेकर चलूंगा, फले अमरी वले अमरी मल इमामो इल्ला हाकिम बिल किताब अल गाइम बिल किस्त दाइन बि दीन अल हक वल हाबिस नफ्सहु वला ज़ालिका लिल्लाह, के इमाम सिर्फ वही है जो किताब इलाही के मुताबिक हुक्म दे और अदल इंसाफ को कायम करे, मुल्क माशरत और कानून की हक की तरफ रहनुमाई करे और खुद सरात मुस्तकीम और राय खुदा पर गामजन रहकर अपने नफ्स की हिफाजत करे। यहाँ पर इमाम की शराइत बयान करके इमाम अलैहिस्सलाम यजीद की खिलाफत को रद्द कर रहे हैं, यजीद को रद्द कर रहे हैं। इसी तरह आवाम के लिए क्या पैगाम दिया इमाम हुसैन सलाम ने अपने क़याम के बारे में फरमाया कि रसूल ग्रामी ने फरमाया है कि मन रा सुल्तानन जायरन मुस्तहिलन लिहुरमिल्लाह, कि जो एक हाकिम जायर को जालिम हाकिम को देखे कि जो खुदा के हराम को हलाल कर रहा है, ना कि सन लिअहदिल्लाह, जो खुदा के अहद को तोड़ रहा है, व मुखालिफन लिसुन्नत रसूलिल्लाह, और रसूल खुदा की सुन्नत की मुखालफत कर रहा है, यामलु फी इबादिल्लाह बिल इस्मी, और खुदा के बंदों में गुनाह के साथ जो है वो उनके साथ तआमुल कर रहा है और राबता रख रहा है, बल उद्वान है, तुम अल्लम युगैरु बिकौलिन वला फ़ेलिन, और कोई ऐसा शख्स जो है उस हाकिम जाहिर को उस सूरत हाल को तब्दील करने की कोशिश नहीं करता, कान हक्कन अलल्लाह, और खुदा पर फिर ऐसे शख्स के ऊपर खुदा का हक है कि वो आई युद्ध खिला हूं मद खला हूं, कि वो उस शख्स को उस जाबिर हुक्मरान के साथ जो है दोज़ख में डाल दे, उसकी जगह पर डाल दे, उसके साथ उसको मशहूर करे। इसीलिए इमाम हुसैन अलैहिस्सलाम लोगों को तरगीब दे रहे हैं कि अमर बिल मारूफ के लिए खड़े हो, इस्लाह के लिए खड़े हो, और अपना हदफ बता रहे हैं कि मेरा हदफ अमर बिल मारूफ व नहीं अनिल मुनकर है। इसी तरह आपने उज़ैब नामी मकाम पर चार अफराद के दरमियान मुलाकात में फरमाया, अम्मा वल्लाही इन्नी लार्जू अन यकूना खैरा मा अराद अल्लाह बिना कुतिलना औ ज़फरना, के कोई फर्क नहीं पड़ता हमारे लिए कि कामयाबी हमें नसीब हो या शहादत हमें नसीब हो, हम उस पर राजी हैं कि जो खुदा हमारे लिए हुक्म करे। यानी वो नजरिया जो रहबर मौज़ूम ने फरमाया कि दोनों नताइज के लिए इमाम हुसैन सलाम राजी थे, हदफ क्या था इस्लाह, अमर बिल मारूफ व नहीं अनिल मुनकर, और उसके दोनों नताइज क्या थे, हुकूमत मिलेगी या शहादत मिलेगी, और इमाम हुसैन सलाम इस कॉल में फरमा रहे हैं कि मैं दोनों के लिए तैयार हूँ, जो कुछ खुदा हमारे लिए मुकर्रर फरमाए। उसके बाद इमाम हुसैन सलाम फरमाते हैं कि अला तरौना इल हक ला यअमलु बिह, क्या तुम नहीं देखते हो कि हक पर अमल नहीं हो रहा, व इल बातिल ला युतनहा अनह, और बातिल से नहीं रोका जा रहा, लियरगुबिल मोमिन फी लिकाए रब्बिही हक्कन हक्का, ताकि मोमिन को खुदा की मुलाकात के लिए तरगीब दी जा सके कि जब हक पर अमल नहीं होगा और बातिल के रास्ते को नहीं रोका जाएगा तो कैसे मोमिन खुदा की मुलाकात के लिए आमादा होंगे। वो तो शैतान के रास्ते पर गामजन हो जाएंगे जब जगह जगह उनको रुकावटें मिलेंगी हक के रास्ते पे। तो इमाम हुसैन के बता रहे हैं कि मेरा हदफ क्या है, हक के रास्ते में जो रुकावटें खड़ी कर दी गई हैं उनको दूर करना, इन्हराफ को जो इस्लामी माशरा इन्हराफ पा गया है उसको ठीक करना। तो ये इमाम हुसैन सलाम के कुछ अखवाल जो उनके हदफ को बता रहे थे और रहबर मौजम ने जो नजरिया दिया उसको पूरी तरह साबित कर रहे थे इमाम हुसैन सलाम के हदफ क़याम आशूरा के हवाले से। और इमाम हुसैन सलाम ने वो क़याम किया कि किस तरह इमाम हुसैन सलाम ने सोती कौम को जगाया, वो कौम जो सो चुकी थी कि जिसके बुजुर्गान और अमायदीन इमाम हुसैन अलैहिस्सलाम से आकर कह रहे थे कि आप क़याम ना करें, मसलियत नहीं है, बहुत ज्यादा खतरा है, आप खतरे को मोल ना लें। तो इमाम हुसैन अलैहिस्सलाम का जवाब क्या था कि अमर बिल मारूफ व नहीं अनिल मुनकर में अगर खतरा नहीं होगा तो फिर वो कैसा अमर बिल मारूफ व नहीं अनिल मुनकर है, खतरे को तो मोल लेना पड़ता है अमर बिल मारूफ व नहीं अनिल मुनकर के लिए। लेकिन उस माशरे के अंदर से इकदाम करने की सलाहियत खत्म हो गई थी, कुव्वत खत्म हो गई थी। इमाम हुसैन सलाम ने ऐसे सोते हुए माशरे को झिंझोड़ा और इस तरह झिंझोड़ा कि इमाम हुसैन सलाम के बाद ये जो तहरीक इमाम हसन सलाम के जमाने में जिसका बुनियाद रखी गई थी इमाम हुसैन सलाम के जमाने में उसके तने को और मजबूत कर दिया गया, उसकी शिद्दत में और उसकी सूरत में और इजाफा कर दिया गया। और यहाँ तक कि हर कुछ अरसे बाद, हर कुछ सालों बाद हम देखते थे कि इस्लामी हुकूमत के उफुक पर एक क़याम जो था वो नमूदार होता था और कुछ लोग जो है इस्लाह उम्मत के लिए कदम उठाते थे और अपने जानों से गुजरते थे और अपने खून का नजराना पेश करते थे। ये सब इमाम हुसैन सलाम के खून की बरकत के बदौलत है कि यहाँ तक कि आज हम, जैसे खुद रहबर मौज़ा ने फरमाया कि आज हम देख रहे हैं कि इस जमाने में इस्लामी इनकलाब बरपा हो चुका है कि जो दुनिया में सारे मफासिद फासिद सिस्टम्स को चैलेंज कर रहा है और हर जगह हक का परचम बुलंद कर रहा है। ये परचम भी हुसैनी परचम है कि जो आज 1400 साल बाद भी जो है वो हुसैनी पैगाम को दुनिया में फैला रहा है और हुसैनी दीन को अहिया और हुसैनी मकतब का सफीर बनकर हमारे सामने मौजूद है। जी नाज़रीन, बहुत शुक्रिया आज हमें ज्वाइन करने का, उम्मीद है कि मतालिब आपके सामने मुफीद साबित हुई होंगी। अपने कमेंट से और अपने फीडबैक से हमें आगाह करते रहिएगा। इंशाल्लाह कल एक और किस के साथ आपके सामने इस सिलसिले की हाजिर होंगे, हमें ज्वाइन करना ना भूलिएगा। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुह।
जिंदगी अइमा अलैहिमुस्सलाम रो जितनी तो 50 साल फूल कशीदे जिंदगी एक इंसान बे हिसाब।